यो एडभेन्टिस्ट ओल्ड रेडियो हो, तपाईँ आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.orgमा लेखी पठाउन सक्नुहुनेछ, अथवा हाम्रो वाट्सएप नम्बर +1224222077 फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।
श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। परमेश्वरले भन्नुभएको छ, तिमीहरूका कानले सुन्नेछौ, बाटो यही हो, यसैमा हिँड। श्रोता, आशाको बाणी कार्यक्रमले हामीले चुन्नु पर्ने बाटोको विषयमा, हामीले हिँड्नु पर्ने बाटोको विषयमा जानकारी गराउने गर्दछ। धेरै धेरै बाटाहरूको बीचमा कुन चाहिँ बाटो रोज्ने भनेर अलमलिएको मनलाई परमेश्वर तर्फ फर्काउन, परमेश्वरको सत्यतालाई बुझ्न आशाको बाणी कार्यक्रम नियमित सुन्नुहोस्। तपाईँले सही बाटो, सत्य जीवन र प्रभु येशु ख्रीष्टलाई भेट्नुहुनेछ। आउनु श्रोता, हामी हाम्रो मुख्य कार्यक्रममा जानु अगाडि आज पनि सुन्नेछौ यो मधुर क्रिस्टीय भजन। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता मित्र, न्यानो क्रिस्टिय अभिवादन, म तपाईँकी पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर पुनः तपाईँहरूको बिचमा उपस्थित भएको छु। मलाई आशा छ तपाईँ यो कार्यक्रमलाई नियमित रूपमा सुन्दै हुनुहुन्छ र परमेश्वरका प्रशस्त आशिषहरू तपाईँले प्राप्त गर्दै हुनुहुन्छ। आजको प्रस्तुतिलाई सुरु गर्नुभन्दा पहिले आउनुहोस् हामी परमेश्वरमा अगुवाईको लागि प्रार्थना गरौँ। जीवित जिउँदो महान दयालु परमेश्वर, प्रभु यीशु, तपाईँ कति महान हुनुहुन्छ परमेश्वर। तपाईँले गर्नुभएको त्यो महान बलिदान र त्याग जसलाई हामी आकलन गर्न सक्दैनौँ, शब्दको भित्र त्यसलाई समेट्न पनि सक्दैनौँ प्रभु। तपाईँको त्यो अतुलनीय प्रेम, धन्यवाद छ प्रभु यीशु यो जीवन र जीवनका आशिषहरूको लागि। म यो रेडियो कार्यक्रमलाई प्रभु तपाईँको हातमा राख्दछु र यो कार्यक्रमलाई प्रभु तपाईँले दिन प्रतिदिन तपाईँको राज्य महिमाको प्रचारको खातिर यो संसारको कुना कुनामा, यो देशको कुना कुनामा पुग्नुहोस्। सबै बिन्ती प्रभु यीशुको नाम, आमेन। श्रोता साथी, आजको प्रस्तुतिमा म परमेश्वरसँग मानिसको सम्बन्धको विषयलाई लिएर तपाईँहरूको सामु आफ्ना कुराहरू राख्नेछु र मानिस तपाईँ हामीलाई कहिले पनि संसारको मालिक भनेर परमेश्वरले भन्नु भएन, तर सबै उहाँका सृष्टिहरूमाथि अधिकार गर भनी भन्नुभयो। जुन कुरा पवित्र धर्मशास्त्र बाइबलको पहिलो पुस्तक उत्पत्ति 1:28 लेखिएको छ। यहाँ यसरी लेखिएको छ, श्रोता, परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो अर्थात् मानिसलाई, र तिनीहरूलाई भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैछ। समुद्रका माछाहरू, आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। हो श्रोता, मानिसलाई परमेश्वरले संसारमाथि अधिकार गर्न गर भनेर भन्नुभयो अथवा शक्ति दिनुभयो। संसारको जस्तो सुकै असल व्यक्ति किन नहोस्, जसले आफूलाई सबै कुराको ज्ञान भएको दावी किन नगरोस्, किनकि उसले आर्जन गरेको ज्ञान पद प्रतिष्ठाको बावजुद पनि ऊ संसारको मालिक कदापि हुन सक्दैन। यो सत्यलाई तपाईँ र मैले बुझ्न जरुरी छ। उसले आफ्नो क्षमता र नियन्त्रण बाहिरका कुराहरूमा आफ्नो प्रभुत्व देखाउन खोज्दछ, अर्थात् ती सबै कुराको मालिक उनी हो भनी दावी गर्दछ, तर पनि ऊ संसारको मालिक हुन सक्दैन। अर्थात् संसारमा भएका तपाईँ हामी मानिसहरूलाई लाग्छ कि हामी हाम्रो सम्पत्तिको मालिक हौ, हामी हाम्रो जीवनको आफै मालिक हौ, तर बाइबल धर्मशास्त्रमा हामीले हेर्यौँ भने हामी आफ्नो जीवनको र आफूसँग भएका यावत कुराहरूको हामी मालिक होइनौ। हामी केवल त्यसको रेखदेख गर्ने, हेरचाह गर्ने, संरक्षण गर्ने, उपभोग गर्ने व्यक्ति मात्र हौ। त्यो कुरालाई हामीले बुझ्नुपर्छ। आज हामीले हेर्न सक्छौँ दैविक प्रकोप जस्तो बाढी, पहिरो, भुइँचालो, ठुल्ठुला सामुद्रिक आँधीहरू, ज्वालामुखी विस्फोटनहरू र आगलागीहरू जसलाई मानिसले नियन्त्रण गर्न सक्दैन। अर्थात् यी प्राकृतिक प्रकोपहरूलाई मान्छेले नियन्त्रण गर्न सक्दैन। र जो मान्छेले म जानेको छु, मलाई सबै कुरो थाहा छ, म सबै कुरा मेरो अधीनमा छ, म जे चाहन्छु त्यो गर्छु भनेर घमण्ड गर्छन् र गरिरहेका छन्, तिनीहरूले यी दैवीय प्रकोपहरू छन् र प्रकृति छ त्यसलाई आफ्नो वशमा वा नियन्त्रणमा राख्न सक्दैनन्। त्यो कुरो संसारका घटनाहरू र इतिहासले प्रमाणित गरिसकेका छन् र हाम्रै जीवनमा पनि ती कुराहरू प्रमाणित भइसकेका छन्। अर्थात् संसारको कुनै पनि तागतदार वा शक्तिशाली मानिसले परमेश्वरको सृष्टिलाई आफ्नो हातमा लिन सक्दैन, किनकि मानिसले कहिले पनि वातावरणलाई आफ्नो वशमा राख्न सकेन वा सकेको छैन। राजा सोलोमनले पवित्र धर्मशास्त्र बाइबलको उपदेशक भन्ने पुस्तकको 2 अध्यायको 18 पदमा यसरी भन्छन्, सूर्यमुनि सबै कुरा जसका निम्ति मैले परिश्रम गरेको छु ती सबै मैले घृणा गरे, किनभने मैले ती पछि आउनेको निम्ति छोड्नै पर्छ। श्रोता मित्र, पवित्र धर्मशास्त्रमा हेर्यो भने हामी स्पष्ट रूपमा देख्न सक्छौँ कि सुरुदेखि नै मानिस र परमेश्वर र परमेश्वरको सम्बन्धलाई केलाउने हो भने मानिस सधैँ परमेश्वरको सृष्टिको रखवाला मात्र भएको पाइन्छ, अर्थात् हेरचाह गर्ने मात्र भएको पाइन्छ, र वास्तविक मालिक भने परमेश्वर स्वयं हुनुहुन्छ। यही वास्तविकतामा हामी हेर्न सक्छौँ परमेश्वरले मानिसको सृष्टि गर्दा उहाँ भन्नुहुन्छ, जसलाई पवित्र धर्मशास्त्र बाइबलको उत्पत्ति 1 अध्यायको 26 पदमा यसरी लेखिएको छ, फेरि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। अगाडि उत्पत्ति 2 अध्यायको 8 पदमा यसरी लेखिएको छ, परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनु भयो र उहाँले बनाउनु भएको मानिसलाई त्यहाँ राख्नु र उक्त बगैँचाको बीचमा जीवनको रुख र असल खराबको ज्ञान दिने रुख पनि लगाउनु। र अगाडि 16 पदमा अगाडि यसरी लेखिएको छ, बगैँचाका सबै रुखका फल तैँले सङ्कोच नमानी खानु, तर असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु, किनभने जुन दिन त्यो तैँले खान्छस् निश्चय त मर्नेछस्। तर जब आदम र हवाले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरी शैतानको कुरा सुने र नखानु र नछुनु भनेको रुखको फल खाए, तब तिनीहरू परमेश्वरबाट लुके। मालिक लुक्नु आवश्यक छैन। त्यसपछि उनीहरूलाई उक्त स्वर्गीय अदनको घरबाट निकालियो, किनकि त्यो घर तिनीहरूको थिएन, अर्थात् त्यहाँ तिनीहरू एक हेरचाह गर्ने, रेखदेख गर्ने मानिसहरूको रूपमा मात्र थिए। श्रोता मित्र, हामी यस संसारमा एक परदेशी झैँ छौँ। हामीसँग भएका सम्पूर्ण कुराहरू क्षणिक र नाशवान छन्। हाम्रो जीवन अत्यन्तै छोटो छ र यो छोटो जीवनमा हामीले गर्नुपर्ने कामहरू धेरै छन्। हामीसँग भएका सम्पूर्ण कुराहरू परमेश्वरले आशिषको रूपमा जबसम्म हामी यस संसारमा छौँ उपभोग गर्न सक्छौँ भने दिनुभएको, तर ती सबै कुराहरू हाम्रा होइनन्, अथवा त्यसको मालिक परमेश्वर स्वयं हुनुहुन्छ। त्यसैले त पवित्र धर्मशास्त्र बाइबलको भजन सङ्ग्रह 24 अध्यायको 1 पदमा राजा दाऊदले यसरी परमेश्वरको महिमाको विषयमा भजन गाउँछ र उनी भन्छन्, पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्। आज कयौं मानिस परमेश्वरको सृष्टिमा भएका कुराहरूमाथि आफ्नो हक दाबी गर्ने दौडमा छन् र प्रयत्न गरिरहेका छन्। त्यसैले त आजको यो संसारलाई हेर्दा जे जति नराम्रा नकारात्मक घटनाहरू घटिरहेका छन् हामी देख्दछौँ, त्यसले आजको मानव समाजलाई कतातिर डोर्याउँदैछ, सो छर्लङ्ग पारेको छ। इसरायलीहरूलाई कनान देशमा ल्याउनुभन्दा अगाडि परमेश्वरले मूसाद्वारा इसरायलीहरूलाई चेतावनी दिनुभयो, जुन कुरो पवित्र धर्मशास्त्र बाइबलको व्यवस्था भन्ने पुस्तकको 11 र 18 पदहरूमा यसरी लेखिएको छ, मूसा भन्छन्, सावधान बस, मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू, उहाँका भनेको परमेश्वरका आज्ञाहरू र उहाँका विधि विधान उल्लङ्घन गरेर
परमप्रभु तिमीहरूका परमेश्वरलाई नभुल। अगाडि 18 पदमा अझ यसरी भनिन्छ, मोसा भन्छन्, तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्नु भएको करार स्थिर गर्नुहुन्छ जो आजसम्म छँदैछ। यहाँ भन्न खोजिएको छ कि जब तिनीहरूका गाईबस्तुहरू बढे, उनीहरूको सुन चाँदीहरूको वृद्धि भयो र उनीहरूको पेट भरियो अर्थात् खान पाए, त्यसपछि उनीहरूले परमेश्वरलाई भुले। मोसाले अगाडि अझ भने, यदि तिमीहरूले परमेश्वरलाई बिर्सियो भने अझ के हुनेछ? तर यस्तो किसिमको अवस्था नभोग्नको लागि इसरायलहरूले परमेश्वरले भन्नुभएको कुरालाई स्वीकार गर्नुपर्ने थियो। तर हामी यो कथातिर जाँदैनौँ। दिनहरू बित्दै गए श्रोता, इसरायलहरूले परमेश्वरलाई भुले र उनीहरू शत्रुको हातमा परे अर्थात् उनीहरूले आफ्नो वातावरणलाई नियन्त्रण गर्न सके। आज तपाईँ हामीहरू पनि को अवस्था पनि त्यस्तै छ। परमेश्वरले निरन्तर रूपमा बारम्बार तपाईँ र मलाई उहाँका कुराहरूद्वारा चाहिँ सचेत गराइरहनु भएको छ, चाहे बाइबल धर्मशास्त्रद्वारा होस्, चाहे प्रचार प्रसार सुनेर होस्, चाहे रेडियो टेलिभिजनबाट होस्। परमेश्वरले भनिरहनु भएको छ, दुष्ट कामलाई छोड, नराम्रो बाटो त्याग, मतिर फर्क। तर हामी कहाँ छौँ त? के हाम्रा सबै कुराहरू, दुष्टताहरू, नराम्रा कुराहरू तपाईँ हामीले त्यागेका छौँ त? परमेश्वरलाई हामीले भुलेका छौँ त? यदि हामी परमेश्वरको निरन्तर खबरदारी र चेतावनीको बावजुद पनि हामीले यी सबै सांसारिक गतिविधिहरू त्यागेनौँ भने, छोडेनौँ भने, परमेश्वरतिर फर्केनौँ भने, त्यसको सजाय तपाईँ हामीले भोग्नुपर्छ। परमेश्वरले तपाईँलाई आशिष दिनुहोस्।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप, आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
यो आशाको बाणी रेडियो कार्यक्रम हो। म धनलाल राई यहाँहरूलाई यस कार्यक्रममा न्यानो स्वागत गर्दछु। उद्देश्य प्रेरित पुनर्जन्म देश देशावरका आत्मा परिवर्तित कथाहरूमा आजको कथा चर्च स्थापना गर्दाको डर, युगो सान्ज, पाराग्वे, दक्षिण अमेरिका। जब पराग्वेको राजधानी असुनसियनले असुनसियनको छिमेकी गाउँहरूमा चर्च स्थापना गर्न चर्च पास्टरले युगो सान्जलाई अनुरोध गरे, तब उनी डराए। युगो असुनसियनले एडभेन्टिस हस्पिटलको बीमा कम्पनीको निर्देशक भएर 20 वर्षसम्म काम गरेका थिए। उनी सहरको सबभन्दा ठूलो केन्द्रीय सेभेन्थ डे एडभेन्टिस चर्चमा रहेका चर्चका सदस्यहरूसँग बीमाको काम गर्दथे। त्यस चर्चमा 300 सदस्यहरू थिए, तर उनले चर्च भन्दा बाहिर कहिले कतै पनि काम गरेका थिएनन्। मलाई डर लागेको थियो, म एक्लैले चर्च चलाउन सक्ने क्षमता मसँग थियो जस्तो लागेको थिएन। युगोले आफ्नी श्रीमतीसँग यसबारे कुरा गरे। उनले एडभेन्टिस डेभलपमेन्ट रिलिफ एजेन्सीमा काम गरेकीले अरू आस्थाका मानिसहरूसँग काम गर्ने केही अनुभव उनमा थियो, त्यसकारण उनी नयाँ चर्च स्थापना गर्ने मामिलामा सहयोग गर्न मन्जुर भइन्। युगोले धेरै हप्तासम्म प्रार्थना गरे। उसको घरको नजिकैको न्युवा सायोनिया गाउँमा चर्च स्थापना गर्न हिचकिच्याएकोमा नमज्जा लागिरहेको थियो। त्यसकारण पछि गएर नयाँ ठाउँमा चर्च खडा गर्ने प्रयासमा आफूले सहयोग गर्ने सहमति जनाए। पहिला त नराम्रो मानेकोले चर्च सुरु गरेको थिए, तर केही मानिसहरूको सहयोगले हामीले काम गर्यौं, हामी यहाँ आयौं, हामीले यहाँ के आवश्यकता थियो त्यसको जाँचबुझ गर्यौं र हामीले काम गर्न सुरु गर्यौं। उनले भने, पहिला त हामीले सानैबाट काम सुरु गरेका थियौं। युगले भने, एउटा घर बहालमा लिए, त्यस घरलाई प्रभावको केन्द्र भनियो। केही गोष्ठीहरूको आयोजना गरियो जसमा स्वास्थ्यकर खानाको परिकार बनाउन सिकाउने र धुम्रपान रोक्ने कार्यक्रमहरू थिए। त्यसको निम्ति अस्पतालका केही विश्वासी साथीहरूले साथ दिए। उनी र चर्चका अरू सदस्यहरूले छर छिमेकीहरूलाई पनि साथी बनाए। छिमेकी र टोलहरूमा नयाँ सामुदायिक केन्द्रको बारेमा खबर फैलियो। चर्चका एकजना सदस्यले फेसबुकका फोटाहरू राखेर त्यस केन्द्रको बारेमा जानकारी दियो। स्थानीय एडभेन्टिस्टसँग सम्बन्धित होप च्यानल रेडियो न्यू हो टिएमपले सामुदायिक केन्द्रको बारेमा विज्ञापन गर्यो। सन् 2015 पछि प्रभावको केन्द्रले प्रत्येक शनिबार नियमित रूपमा एक दिन संसारबाट बाहिर भन्ने कार्यक्रमको थालनी गर्यो। यो हप्ताको एक दिन हो जब मानिसहरू तनावबाट स्वतन्त्र भएर आफ्ना दिमागहरू बाइबलमा लगाउन भ्याउँछन्। हामी गीतहरू गाउँछौँ र सँगसँगै बाइबल अध्ययन गर्दछौँ। जो मानिसहरू हामीहरूको स्वास्थ्य कार्यक्रमहरूमा सहभागी भएका थिए, तिनीहरूले हामीहरू बाइबलको कारणले स्वास्थ्य भएका तिनीहरूले देख्न पाउँथे। तिनीहरू पनि परमेश्वरसँग प्रार्थना सुरु गर्न थाल्दछन्। खुसी भएर ह्युगले बताए, जब मानिसहरूले बाइबल अध्ययन गर्न थाले तब त्यसमा भएका स्वास्थ्यका सल्लाहहरू देख्दा तिनीहरू छक्क परेको तिनीहरूले बताए। असल स्वास्थ्य जीवन, उचित र सन्तुलित खाना र प्रार्थनाद्वारा स्वास्थ्य जीवन बिताउन सकिन्छ भनेर तिनीहरूले सिकेका थिए। बाइबलका पदहरूमा तिनीहरूले मनपर्ने पद 3 योहन्नाको 2 हो जसमा लेखिएको छ, हे प्रिय हो तिमीहरू सबै कुरा र स्वास्थ्यमा आत्मामा जस्तै सम्पन्न होस्। अर्को मनपर्ने पद फिलिपी 4:7 हो जसमा भनिएको छ, समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। सन् 2016 प्रभावको केन्द्र भवनबाट 4 पल्ट चोरहरूले ऐनाका झ्यालहरू फुटाए र त्यहाँ भएका मेज टेबल र इलेक्ट्रोनिक उपकरणहरू चोरेर लगे। त्यसले गर्दा त्यहाँ हुने कार्यक्रमहरूमा बाधा भयो। त्यसपछि कार्यक्रमहरू योगकै घरमा हुन थाल्यो। त्यही वर्ष विश्व एडभेन्टिस्ट चर्चले 13 साबत स्कुलमा संकलन गरेको भेटुले सामुदायिक भवनलाई चर्चमा परिणत गर्न सहयोग गर्यो। त्यस पैसाले स्थानीय एडभेन्टिस्ट चर्चले सामुदायिक भवन केन्द्र किन्यो। त्यसमा थप स्थलहरूको निर्माण गरेर अझ सुरक्षित बनाए। नियो भाषा खोनिया सेभेन्थ डे एडभेन्टिस्ट चर्च र सामुदायिक केन्द्र सन् 2018 खोलियो। ती स्थानहरूको सञ्चालनको लागि आफ्नै पास्टर त्यहाँ खटाइयो। युगो चर्चको सर्वसाधारण अगुवानी भइरहे। त्यसमा आफू एकदम खुसी भएको उनले बताए। वर्ष 64 को युगो भन्दछन्, मैले एडभेन्टिस्ट चर्चको निम्ति 20 वर्ष काम गरे, तर केही वर्ष यता म सबभन्दा खुसी भएको छु किनकि मैले संसारका मानिसहरूको निम्ति पनि काम गर्न पाएँ। पहिला मैले चर्चमै भएका मानिसहरूको निम्ति काम गर्दथे, अहिले म कुरा मात्र होइन कामै गरेर देखाइरहेको छु र परमेश्वरको प्रेम नयाँ तरिकाले देखाइरहेको छु। मेरो जीवनमा परमेश्वरले खटाउनु भएको काम मैले गरिरहेको छु जस्तो मलाई लागिरहेको छ।
तपाईँलाई आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 20002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 9816055120, 9816055120, र अर्को 9818535555, 9818535555। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुत म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।
हामी आशा गर्दछौ कि तपाईँले हाम्रा कार्यक्रमहरू सुनेर आनन्द लिनु भएको छ। यदि तपाईँ हाम्रो तर्फबाट सानो उपहार प्राप्त गर्न चाहनुहुन्छ भने कृपया गरेर हामीलाई bible@awr.orgमा लेखी पठाउन सक्नुहुनेछ, अथवा हाम्रो वाट्सएप नम्बर +12242220777 मा फोन गरेर सम्पर्क गर्न सक्नुहुनेछ।